والذی خلق الازواج کلہا، اور وہ جس نے ہر قسم کی مخلوق پیدا کی، رنگ رنگ کے پھل، رنگ رنگ کے پھول، صنف نو، کہیں رنگ فرق، کہیں پھول فرق، کہیں ذائقے فرق، کوئی گورا کوئی کالا، کہیں نر کہیں مادہ۔ آپ بوٹنی پڑھ کے دیکھیے، جس طرح یہ ہمارے ہیومن فیکٹس ہیں نا جو انسانوں کے اندر ہیں، یعنی میل ہے فیمیل ہے، گورے ہیں کالے ہیں، گرم مزاج کے ہوتے ہیں ٹھنڈے مزاج کے ہوتے ہیں، اس طرح یہ پودوں کے بھی مزاج ہیں، ان میں بھی میل اور فیمیل ہے، اس میں بھی مزاج بھی ہے، کوئی گرم مزاج کا ہے، کوئی ٹھنڈے کا ہے، کوئی سردی کا ہے، کوئی گرمی کا ہے، کوئی صرف جھاڑ جھنکار بنا ہوا ہے، کوئی چھوٹا سا بنا ہوا ہے، لیکن خیر بہت ساری دیر ہے۔ تو اللہ تعالیٰ نے یہ اتنی جوڑے، اتنی چیزیں بنا کے بتا دیا کہ میری کائنات تضادات کا مجموعہ ہے، اس دنیا میں وہی کام کرے گا جو تضادات کے باوجود لگا رہے گا۔ آپ کو اس قرآن کے پڑھنے میں کبھی رونے والی آیتیں آئیں گی، کبھی ہنسانے والی آئیں گی، کبھی آسان ٹیسٹ آئیں گے، کبھی مشکل آئیں گے، لگے رہیں گے، جڑے رہیں گے۔ ہمارا یہ وجود بھی کئی مختلف عناصر کا مجموعہ ہے، ہمارے اندر آگ بھی ہے، بخار کی صورت میں بڑھ جاتا ہے نا ٹیمپریچر، پانی بھی ہے، نمک بھی ہے، چینی بھی ہے، ہمارے کہتے ہیں شوگر لیول ڈاؤن ہو گیا، ہم کیا ہیں؟ تضادات کا مجموعہ ہے۔ تضادات کو، کمبینیشن کو ایک خاص سیٹ اپ پہ رکھیں تو وہی زندگی ہے۔ یہ نہیں ہو سکتا کہ سارے لوگ آپ کی سوچ سے سوچیں گے، سارے لوگ آپ کی آنکھوں سے دیکھیں گے، آپ کی عادت ان کی عادت ایک ہوگی، ایسا ہوا تو کام ہی نہیں چلے گا۔ آنکھیں بھی دیکھیں، کان بھی دیکھیں، زبان بھی دیکھیں، تو سنے اور بولے گا کون؟ تو لہٰذا عقل مندی کیا ہوتی ہے کہ مختلف ذہنوں کو جوڑ کر کارآمد بنایا جائے، اختلاط یا امتزاج سے نئی نئی چیزیں پیدا کی جائیں، ڈائیورسٹی۔ میرے اندر یہ خامی ہے، کوئی بات نہیں، دوسرے میں یہ خوبی اس سے جوڑ لیتے، اس سے کام لے لیتے ہیں، اس کی یہ اچھی اس سے اس کو یہ کام دے دیتے ہیں، اس میں یہ کمی ہے کوئی بات نہیں، اس کو کوئی اور کام دے دیتے ہیں۔ یہ چیزیں جب آتی ہیں نا تو پھر اللہ تعالیٰ کی اس کائنات میں کام چلتا ہے۔ آپ دیکھ لیجئے، شہد کی مکھی کو اللہ تعالیٰ نے کیا کام دیا، تو پھول کو کیا کام دیا؟ پھول کتنا نازک ہے، نرم، اور مکھی کتنی مشکل زندگی گزارتی ہے۔ آپ دونوں کو الگ کر دیں بس، سارے پھول کسی ایک کونے میں کر دیں اور مکھیوں کا وہاں رابطہ ختم کر دیں، شہد نہیں ملے گا انسانیت کو۔ اس دنیا میں شہد کی مکھیوں کے ڈنک والے لوگ بھی موجود ہیں اور پھولوں کی نرماہٹ والے لوگ بھی ہیں، اصل یہ کہ ان دونوں کو ملا کے خیر بناؤ۔ ہم کہتے ہیں ہم اپنے مزاج سے ذرا خلاف بندے کے ساتھ رہ ہی نہیں سکتے، نہیں میری تو سوچ ہی نہیں ملتی، میں تو اس بہو کو الگ کر رہی ہوں، میرا تو ہر وقت کا اس کو دیکھ کے دل کڑتا ہے، میں اس ساس کو برداشت نہیں کر سکتی۔ نہیں ہے یہ درست طریقہ۔ اللہ تعالیٰ کہتے ہیں کہ اس کائنات سے سیکھو، کیسے والذی خلق الازواج کلہا، کیسے اس نے مختلف چیزوں سے مختلف کام لیے، وجعل لکم من الفلک والانام، اور بنا دی تمہارے لیے کشتیاں اور مویشی، ما ترکبون، جن پر تم سوار ہوتے ہو۔ دیکھیے دو طرح کی سواریاں انسانوں کی، ایک وہ جو مین میڈ کہتے ہیں ہم اپنی زبان میں، سنتھیٹک قسم کی، مثلا گاڑیاں، کشتیاں، موٹر سائیکل، اسکوٹر اور جہاز اور اسی طرح کی چیزیں۔ دوسری چیزیں کون سی ہیں؟ جو اللہ کی بنائی ہوئی، گھوڑے، بیل، خچر، ایک آپ کہہ سکتے ہیں مویشی ہیں، تو دوسری چیزیں جو انسانوں کی بنی ہوئی ہیں۔ اللہ تعالیٰ نے دونوں چیزوں کو یہاں ویریفائی کیا، تم ترقی کرتے رہو۔ یہ نہ کہو کہ یہ بدعت ہو جائے گی اگر ہم نے کوئی ترقی کر کے اپنے آپ کو دوسری طرف رکھ لیا اور نیچرل چیزوں سے اوپر چلے گئے۔ اللہ نے میدان کھولا ہوا ہے۔ اصل بات کیا ہے کہ جب تم ان چیزوں کو استعمال کرو تو تمہارا رویہ شکر گزاری والا ہو اور تمہاری سوچ اللہ والی سوچو۔ سواریوں پہ بیٹھ کر تم اپنے آپ کو بڑا نہ سمجھو، بلکہ لِتَسْتَوُوا عَلَى ظُهُورِهِ، تاکہ تم جم کر بیٹھو ان کی پشتوں پر۔ ظہور زہر کی جمع ہے، اور تستبو سوین سے ہے، سین واو یا، ان کی پشتوں پر بیٹھو، جم کے، سیدھے ہو کے بیٹھو، یعنی کام کرنے کے وقت میں اپنی سواریوں پہ بڑے اچھے طریقے سے بیٹھا کرو، سیٹ بیلٹ لگا لیا کرو۔ یہ تستبو تو ایسے ہی لگ رہا ہے آج کے دور کی سیٹ بیلٹ ہے، جم کے بیٹھا کرو، ڈھیلے ڈھالے نہ بیٹھو۔ میں تو مسلمان ہوں، میرا اللہ پہ یقین ہے، میں نہیں باندھتا سیٹ بیلٹ، نہیں، لگا لیا کرو، گناہ کی بات نہیں ہے، فائدہ ہی ہوگا تمہارا، خود کو فتنے میں نہ ڈالو۔ ثم تذکروا نعمت ربکم، پھر یاد کر لو اپنے رب کی نعمتوں کو، چاہے دل میں کرو چاہے زبان سے کرو، لیکن इज़स्तवई तुम अलई, और जब तुम खूब जमकर बैठ जाओ इन पर। जोर किस चीज़ पे इस आयत में? तस्तवू पे। पहले जम के बैठो। देखिए हम बार बार दीन को बोझ बना देते हैं। अभी को गाड़ी में ठीक बैठा भी नहीं ना बेचारा, दरवाज़ा ही बंद करें तो हम उसको हुक्म देने शुरू हो जाते हैं, दुआ पढ़ लो। कभी आप कहते हैं ये म्यूज़िक बंद कर दो, ये कर दो। अगले को होश आने दें। नहीं तस्तवू इज़स्तवई तुम, लोगों को मोहलत दो। देखो ये खुद भी पढ़ता है कि नहीं, इसको खुद भी ये एहसास होता है कि नहीं होता। जम के बैठो, पहले अपनी तैयारी पूरी करो, गैस डाल लो, पेट्रोल है गाड़ी में कि नहीं है उसके अंदर नक्शा डाल लो। क्या सिखा रहा है इस्लाम? पहले मैनेज करो, फिर काम करो, ऑर्गेनाइज करो इन चीज़ों को। कैसे? कि जब तुम इसमें जम के बैठोगे तो फिर क्या कहो उसके बाद कि देखा मेरी गाड़ी तो देखो ज़रा, देखो मैं चौधरी साहब हूँ, मेरी इतनी बड़ी गाड़ी नहीं। वतकुलू फिर ज़ुबान से कहो, यानी दिल तुम्हारा अल्लाह की नेमतों के एहसास से चूर चूर हो और ज़ुबान तुम्हारी अल्लाह के जिक्र से शराबूर हो। क्या कहो? सुब्हानल्लज़ी सख्खर लना हाज़ा वमा कुन्ना लहू मुक़रिनीन। पाक है वो ज़ात जिसने फरमा बरदार बना दिया है इसे हमारे लिए, और हम इस पर काबू पाने की कुदरत न रखते थे। और सबसे बड़ा पैगाम जो सवारी पे बैठने के बाद दिया गया, वइन्ना इला रब्बिना लमुनक़लिबून, और यकीनन हम अपने रब की तरफ लौट जाने वाले हैं। देखिए सफ़र और मौत साथ साथ तसव्वुर आता है, आप माने ना माने, जूँ ही को सफ़र पे जाने लगता है, चाहे एक दिन के लिए जाए, दो में जाए, ख्याल ज़रूर आता है कि पता नहीं पलट के आना है कि नहीं, आता है कि नहीं। रोज़ घर वाले साथ होते हैं, परवाह भी नहीं होती, हालांकि लोग साथ बैठे भी जा सकते हैं, लेकिन जूँ ही आप कहीं जाएँ, कोई आपसे जाए, मौत याद आती है। और मैं जब किसी को वापस पलटता देखती हूँ, मैं कहती हूँ अल्लाह तेरी शान है, अल्हम्दुलिल्लाह, तू इतने समंदरों को पार करा के, तू इतने सफ़र करा के, कितनी गाड़ियों में से गुजार के फिर खैर से वापस ले आया हमें। क्या सवारी में बैठ के मौत याद आती है? हम में से हर एक शायद दिन में एक बार तो ज़रूर सवारी पर बैठता है, गाड़ी, बस, ट्रेन। हम सुबह घर से निकले, यहाँ आप कैसे आए, हर एक अपना सोच ले, कोई गाड़ी में आया, कोई कुछ, कितनी दफ़ा हम मर सकते थे ना, कितनी गाड़ियाँ हमारे आगे आईं जिन्होंने हमें रास्ता दे दिया, हमने उनको दिया। हमारी गाड़ी थोड़ी सी हमारे काबू से निकल सकती थी, आप गलती से ब्रेक की बजाय एक्सीलेटर पे पाँव लगा सकते थे, बिल्कुल लगा सकते थे। अल्लाह ताला सिखाता है कि देखो हर सवारी का सफ़र तुम्हें क्या याद दिलाता है। नंबर एक, अल्लाह ने तुम्हारे काबू में इन चीज़ों को किया है, तुम भी किसी के काबू में हो। एक गाड़ी काबू से बाहर हुई, कितना नुकसान, कितनों की जान गई। एक बंदा अल्लाह के हुक्मों से ज़रा आगे भागता है तो वो कितना फसाद फैलाता है। आज दुनिया में जो जहर अल फसाद की कैफियत है उसको आप देख सकते हैं, दुनिया के नक्शे में क्या रंग भर रहे हैं, इंसान आज क्या गुल खिला रहा है इस कायनात के अंदर। और दूसरी चीज़, इन्ना इला रब्बिना लमुनक़लिबून, हमें तो अपने रब ही की तरफ पलट कर जाना है। नबी सल्लम की सुन्नत थी, और ये दुआएं आपने भी देखी होगी, आपको याद भी आ चुकी होगी इसको पढ़ते हुए। हज़रत अली रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि नबी सल्लम जब घोड़े पर सवार होने लगे तो रकाब में पाँव रखा, फिर फरमाया बिस्मिल्लाह। जब उसकी पुश्त पर तशरीफ़ हुए तो फिर अल्हम्दुलिल्लाह के बाद ये आयत पढ़ी, सुब्हानल्लज़ी से लेके मुनक़लिबून। इसके बाद तीन मरतबा अल्हम्दुलिल्लाह और अल्लाहु अकबर कहा, फिर तीन मरतबा कहा ला इलाहा इल्ला अंता ज़लमता नफ़्सी फ़ग़फ़िरली ज़ुनूबी फ़इन्नहु ला यग़फ़िरु ज़ुनूबा इल्ला अंता। ये अमल हज़रत अली ने ख़ुद किया एक मौके पर, फिर हंस दिए। पूछा गया अमीरुल मोमिनीन हंसने की वजह क्या है, कहने लगे मैंने अल्लाह ताला के रसूल को देखा कि आपने ऐसा ही किया जैसा कि मैंने किया, वही कलमात कहे जो मैंने कहे, फिर अल्लाह के नबी हंस पड़े तो मैं भी हंस पड़ा। कहा आप क्यों हंसे? फरमाया कि जब बंदा कहता है रब्बिग़फ़िरली तो अल्लाह ताला इसके ये कलमात सुनकर खुश होते हैं, ताज्जुब का इजहार करते हैं और फरमाते हैं कि मेरा बंदा इस हकीकत को तस्लीम करता है कि गुनाहों को बख्शने वाला मैं ही हूँ और कोई नहीं बख्श सकता। फिर जब मंजिल मकसूद पर पहुंच जाए और सवारी से उतरे तो उस वक्त ये पढ़े اللہم انزلنا منزلا مبارکا وانت خیر المنزلین. یہ دونوں دعائیں حسن المسلم میں آپ کو انشاءاللہ مل جائیں گی. اس کا مطلب کیا ہے کہ اللہ تو ہم کو اتارنا بہترین برکت والا اتارنا اور آپ بہترین اتارنے والے ہیں. اور سواری یعنی کشتی یا جہاز میں سوار ہوتے وقت آپ یہ دعا پڑھتے بسم اللہ مجریہا و مرساہا. پیچھے سن چکے ہیں آپ, یہ بھی قرآن کی آیتی ہے. اِنَّ رَبِّي لَغَفُورُ الرَّحِيمُ, سورت ہود کی آیتیں, کہ بے شک اللہ ہی کے لیے اس کا چلنا اور اس کا تھمنا ہے اور میرا رب بخشنے والا اور مہربان ہے. اللہ کے نبی نے فرمایا کہ جو کوئی یہ دعا پڑھ لے پھر اس کو یاد بھی کرے. یہ تھوڑی سی طویل ہے, تھوڑے مشکل لفظ ہیں. اللہم انت صاحب فی السفری, ساتھ ساتھ ہی ترجمہ کر دیتی ہوں. اے اللہ تو اس سفر میں میرا ساتھی ہے. والخلیفۃ فی الاہل والمالی, میرے اہل اور مال کا نگہبان ہے. یعنی میں تو ادھر آ گیا ہوں, پیچھے میرے گھر میں جو مال ہے یا گھر والے, اب تو ان کی حفاظت کر. اللہم انی اعوذ بک من وعثاء السفری, اے اللہ میں سفر کی مشقتوں سے, وکابت المنقلبی اور لوٹنے کی المناکی سے, یعنی جب میں گھر واپس جاؤں تو میں کوئی برا منظر یا کوئی بری چیز دیکھوں اس سے پناہ میں آتا ہوں تیری. اور ساتھ ہی فرمایا والحور بعد القور وسوء المنظر فی الاہل والمال, کہ میں لوٹنے کی المناکی سے اور حالات کی درستگی کے بعد ابتری سے, یعنی میرا اچھا حال برے حال میں نہ بدل جائے, اور اپنے اہل اور مال میں برے منظر سے تیری پناہ چاہتا ہوں. کتنی خوبصورت دعا ہے. میں جب بھی سفر پہ جاؤں اور یہ دعا پڑھوں تو مجھے ایسا لگتا ہے اب سب اللہ کے حوالے, اب صحیح کہا ہے اللہ حافظ, کہ اللہ میں واپس آؤں تو میں کوئی برا منظر نہ دیکھوں, کہ میرا گھر لٹا پڑا ہو یا میں کوئی بری خبر سن کے آؤں یا میرے کسی ساتھی کا, میرے گھر والے کسی کا نقصان ہوا ہو, کوئی مر جائے, کوئی کھپ جائے. اس طریقے سے آپ دیکھیے, لیکن ترتیب پہ غور کیجیے گا. پہلے ہے استوا, سواری پہ جم پہ بیٹھو, پھر ظہور, ظہر پشت پہ قاعدے کے مطابق صحیح جگہ بیٹھو, طریقے سے بیٹھو, پھر اس پہ قابو پاؤ, پھر اس کے بعد اللہ سے تعلق رکھو. کہ ایمان والا مینس ریسورسز کو یوز کرتا ہے, پھر اللہ کی مدد چاہتا ہے. آپ بیٹھیں اور آپ 100 کی اسپیڈ پہ گاڑی چلائیں اور آپ کہہ دیں میں نے دعا پڑھی ہوئی ہے مجھے کچھ نہیں ہوگا, نہیں. پہلے استوا کرو, پہلے اپنے آپ کو جماؤ, پہلے سارے انتظام ٹھیک رکھو, گاڑی ٹھیک رکھو, پھر اللہ تعالیٰ کی مدد مانگو. اور واقعی اس وقت جو خیال آتا ہے پڑھتے ہوئے سنتے ہوئے کہ واقعی اتنی بڑی سواری اللہ نے ہمارے ہاتھ میں کی, جہاز کو وہ اڑتا دیکھ کر جب یہ دعا پڑھتے ہیں. سفر کے کچھ اور بھی ادب ہوتے ہیں جو انشاءاللہ ایک الگ موقع پہ ہم لوگ بات کر چکے ہیں. کوئی سننا چاہے, آداب زندگی ایک بک ہے, اس میں سفر کے آداب پڑھائے تھے, کسی موقع پہ بھی اس سے فائدہ اٹھا سکتے ہیں. لیکن یہاں جو سوچ دی گئی ہے وہ کیا ہے کہ بڑی بڑی سواریاں تمہارا دماغ خراب نہ کر دیں. بڑے نہ بنو, تم سے بڑا بھی کوئی اوپر موجود ہے, اللہ کا شکر ادا کرو. حضرت حسن کہتے ہیں کہ ایک شخص تھے تو وہ جانور پر سوار ہوئے, پھر سبحان اللہ ذی سخر لنا پڑی. حضرت حسن نے فرمایا اس طرح کرنے کا تمہیں حکم دیا گیا؟ میں نے عرض کیا پھر کیا کہوں؟ فرمایا یوں کہو کہ شکر ہے اس ذات کا جس نے ہمیں اسلام کی ہدایت دی, شکر ہے اس کا جس نے محمد صلی اللہ علیہ وسلم کو بھیج کر ہم پر احسان فرمایا, شکر ہے اس کا جس نے ہمیں اس بہترین امت میں داخل کیا جو خلق خدا کے لیے نکالی گئی ہے. اس کے بعد یہ آیت پڑھو. یعنی کتنی محبت سے انہوں نے اللہ تعالیٰ کی شکر گزاری کی, اور اِنَّا اِلَىٰ رَبِّنَا لَمُنْقَلِبُونَ سے بتایا کہ ہر سفر پر جاتے ہوئے یاد رکھ لو کہ آگے ایک اور بڑا اور آخری سفر بھی درپیش ہے. یہاں سواریاں, جانور یا مشینیں ہیں, وہاں چار لوگوں کا کندھا تمہاری سواری بنے گا. اور بہتر ہے کہ دنیا میں اپنے آپ کو ہلکے پھلکے رکھو تاکہ اس وقت دوسروں کے لیے اور اپنے لیے بوجھ کا سبب نہ بنا. یہ تصور کر کے کچھ سفر پہ جائے گا, بتائیے وہ سفر گناہ کا سفر ہو سکتا ہے؟ چھوٹی سی بات, اب میں آپ کو اس دعا کے اثرات پہ بات کرنا چاہوں گی کہ جو شعور کے ساتھ یہ دعا پڑے گا کیا پھر وہ کسی فاحشہ سے ملاقات کے لیے جا سکے گا, ڈیٹنگ کے لیے جائے گا, کلب میں جائے گا اس گاڑی پہ بیٹھ کے؟ ٹرینوں کے اسٹیشنس پہ جو گندے سین دکھتے ہیں اور جو ایئرپورٹس پہ دکھتے ہیں وہ کسی سے چھپے ہوئے نہیں ہیں. لوگ رو رہے ہوتے ہیں, کھپ رہے ہوتے ہیں ایک دوسرے کی جدائی میں, اور اتنی حیا بھی نہیں رہتی کہ کہاں کھڑے ہیں. اگر ان کو یہ شعور آ جائے, بتائیے کیا کوئی یہ بات کہہ کہ کسی کا حق مار سکتا ہے؟ کوئی حاکم یہ دعا پڑھ کے گھر سے نکلا, وہ جا کے کسی کے مال پہ نظر ڈالے گا؟ یہ ہے اسلام کے اخلاقی تعلیمات کے روحانی اثرات۔ ہم پڑھتے ہیں پہاڑوں کی طرح۔ میں کہتی ہوں ساری گاڑیاں جتنی سٹی میں آپ کو دکھتی ہیں نا، ہر گاڑی والا یا سکوٹر یا سائیکل والا شعور سے اس دعا کو پڑھے، اس ملک سے کرائمز کا خاتمہ ہو سکتا ہے۔ کوئی کسی کو کچھ بھی لٹ ڈاؤن کر نہیں سکتا۔ پھر وہ برات کی گاڑی، دلہا کی گاڑی، وہ ہم آگے ہم بڑے، یہ تقابل ہو سکتا ہے؟ پھر بڑی بڑی گاڑیوں پہ فخر کی ضرورت ہے؟ لیکن کتنے ہیں جو اس سوچ کے ساتھ پڑھتے ہیں؟ سب سے زیادہ جو مزہ مجھے اس دعا کو پڑھنے کا آتا ہے جہاز میں، جب ہم کہتے ہیں نا انا الی ربنا لمنقلبون، اس وقت جہاز بھی اوپر رو رہا ہوتا ہے، بالکل فیل ہوتا ہے کہ روح کھنچ رہی ہے اوپر، اور کہتے ہیں اللہ تعالیٰ ایسے لگ رہا ہے کہ ہم بالکل آپ کے قریب آ گئے، آپ کے پاس آ گئے۔ تو دعا کریں کہ یہ شعور کا سفر ہو۔ یہ دعائیں پڑھیں لیکن پہاڑوں کی طرح نہ پڑھیں۔ کیوں پڑھنی ہے، کیا کرنی ہے، یہ لفظ نہیں ہوتے، یہ پورا مسلم عقیدہ ہوتا ہے۔ اللہ تعالیٰ ایسے ہی موقعوں پہ جب کہ کوئی بہت ہی زیادہ سینسٹیو ہو کر اپنا کوئی کام کرنے جا رہا ہے، اس کو یہ سوچ دے کر بہت ساری برائیوں کا دروازہ بند کرتے ہیں۔ اس کے بعد اب پھر مکہ والوں کے کچھ شرک کی باتیں ہیں۔ فرمایا وجعلوا له من عباده جزءا، اور بنا دی ہے مشرکوں نے اس کے لیے اس کے بندوں سے اولاد۔ اشارہ اسی طرف ہے جو فرشتوں کو اللہ کی بیٹیاں کہتے تھے، کہتے تھے بیٹی باپ کا جز ہوتی ہے، تو نعوذ باللہ فرشتے اللہ کا جز ہیں، لا حول ولا قوت الا باللہ کا ان کو شرم نہیں آتی۔ ان الانسان لکفور مبین، بے شک انسان تو کھلا نہ شکرا ہے، نہ شکر گزار ہے، اس کے تو نہ شکرے ہونے میں کسی قسم کا کوئی شک ہی نہیں ہے۔ امت تخذ مما یخلق بناتم و اسفاکم بالبنین، کیا اللہ تعالیٰ نے پسند کر لی ہیں اپنے لیے اپنی مخلوق سے بیٹیاں، اور مخصوص کر دیا ہے تمہیں بیٹوں کے ساتھ؟ یعنی جز بنا دیا تم نے، اللہ کی اولاد بنا دیا، اور وہ چیز بنائی جس کو اپنے لیے تم پسند نہیں کرتے۔ تمہیں تو بیٹے اچھے لگے اور اللہ کو بیٹیاں دیتے ہو، اس کا یہ نہیں مطلب کہ بیٹیاں نہیں بیٹے بنا لو۔ سورۃ مریم میں ہم پڑھ چکے ہیں، اللہ نے تو اس پہ بھی کہا کہ یہ اللہ کا بیٹا بناتے ہیں، یہ اتنی بڑی بات ہے کہ آسمان اس کی وجہ سے گر پڑے۔ تو اللہ کو نہ بیٹے چاہیے نہ بیٹیاں چاہیے، کیونکہ نہ تو اللہ تعالیٰ کو بڑھاپا ہے، نہ اللہ تعالیٰ کو غربت اور بیماری لاحق ہے، اور نہ اللہ تعالیٰ کو موت ہے، اور نہ اس باللہ اللہ کو مرنے کے بعد اپنی جائیداد کے بٹنے کا غم ہے کہ کس کو ملے گی، وہ ساری چیزوں سے بے نیاز ہے۔ تم اپنی بات سے بڑھ رہے ہو، تم اپنے مقام سے زیادہ آگے بڑھ رہے ہو، لہٰذا اللہ کی ذات جو ہے وہ ان تمام چیزوں سے مبرر ہے۔ یہاں دیکھیے کہ عباد ہی جزن آیا نا، تو عباد جہاں فرشتوں کے لیے آیا ہے، اس سے پتہ چلتا ہے کہ فرشتے بھی انسانوں کی طرح اللہ تعالیٰ کی بندگی کے رنگ میں رنگے ہوئے ہیں، حصے بناتے ہیں۔ اب ان کے اسی عقیدے پہ چوٹ ڈالتے ہوئے کہا وَإِذَا بُشِّرَ أَحَدُهُمْ بِمَا ضَرَبَ لِلرَّحْمَنِ مَثَلًا، اور جب اطلاع دی جاتی ہے ان میں سے کسی ایک کو جس کی نسبت اس نے کی رحمان کی طرف، حال کیا ہوتا ہے اس کا؟ دَلَّ وَجْهُهُ مُسْوَدًّا وَهُوَ كَظِيمٌ، تو اس کا چہرہ فرط رنج سے سیاہ ہو جاتا ہے اور اس کا دل غم سے بھر جاتا ہے۔ یعنی اپنے لیے حال کہہ کے بیٹی کی خبر سن کے رونے لگتا ہے، چہرہ کالا ہو گیا، بیٹی کا باپ ہوں گا، گھر میں داماد آئے گا، بیٹی کی خبر سن کے ان کے گھر میں صفے ماتم بچ جاتی ہے، چہروں پہ سیاہیاں چھا جاتی ہیں، اور بعض ظالم تو ڈیلیوری بیڈ پہ اپنی بیویوں کو طلاق دے دیتے ہیں کہ بیٹی کیوں پیدا ہوئی، یہ سچی خبر ہے، پتہ چلا بیٹی ہوئی ہے، وہیں بیٹھے بیٹھے اس مرد نے کہا کہ میں اس عورت کو طلاق دیتا ہوں کہ یہ بیٹی کیوں لے آئی۔ لوگ کہتے ہیں اسلام نے عورت کو کیا دیا، ظلم، بربریت، اوپریسڈ ہے وومن۔ میں کہتی ہوں اسلام نے عورت کو جو دیا اس کو سب ایک طرف کر دیں۔ سب سے پہلا حق جو اسلام نے عورت کو دیا وہ جینے کا حق دیا۔ ایک لیکچر موجود ہے اسلام میں عورت کا مقام، 10-15 پوائنٹس لکھوائے تھے، اس میں پہلا یہ لکھوایا تھا کہ پہلا حق اسلام نے عورت کو جینے کا دیا۔ ہم میں سے کوئی اس دور میں پیدا ہوئی ہوتی تو کب سے ختم ہو چکی ہوتی، قبریں کھود کے رکھتے تھے پہلے سے کہ ماں کے پیٹ کی قبر سے نکلتے ہی اب اس کو زمین کی قبر میں ڈال دیں۔ اور یہ دور کی بات مت کریں، ہندوستان تک میں یہ ہوتا تھا۔ اورنگزیب عالمگیر پہلا وہ بادشاہ تھا جس نے قانوناً بیٹیوں کے قتل پر پابندی لگائی تھی کہ یہ نہ کرو۔ آج عورت کو چین ہی نہیں پڑتا، وہ فورمز میں جا کے چیختی ہے، وہ غیروں سے جا کے پناہ لیتی ہے کہ جی اسلام نے میرے پہ بڑا ظلم کیا، یہ کیا وہ کیا، لیکن اصل بات کیا ہے کہ ان کو اللہ کی قدر ہی نہیں ہے۔ بہت ضروری ہے اس چیز پہ غور کرنا۔ ایک عرب عورت تھی تو اس نے اپنے شوہر کی بے رخی کو ایک شعر میں بیان کیا، اس کا اردو ترجمہ سنا دیتی ہوں۔ کہتی ہے، میرے خاوند یعنی ابو حمزہ کو کیا ہو گیا ہے، اب وہ ہمارے ہاں آتا ہی نہیں اور ساتھ والے مکان میں ہی رہتا ہے۔ وہ اس لیے غضبناک ہے کہ ہم بیٹے کیوں نہیں جنتی، اس میں ہمارا کیا قصور ہے، ہمیں جو ملتا ہے ہم وہی لیتی ہیں۔ آپ کو پتہ ہے کہ بچے کی سیکس کا تعین کون کرتا ہے؟ مرد کا نطفہ کرتا ہے۔ پیچھے سمجھائی تھی یہ بات آپ کو، یہ سائنس لوگوں کو مسلمان کرے گی انشاءاللہ ایک وقت آئے گا۔ اللہ کہتے ہیں کہ اپنی بارے میں تم بیٹیوں کی خبریں سن کے کالے سیاہ ہو جاتے ہو۔ اللہ تعالیٰ اب اگلی آیت میں ایک اور چیز بتا رہے ہیں، اس کو ساتھ لے کے چلتے ہیں۔ او من ینشأ فی الحلیتی وہو فی الخصام غیر مبین، کیا وہ ایسی اولاد جنے گا جو پروان چڑھتی ہے زیوروں میں اور وہ مباحثے کے وقت اپنا مدعا واضح بیان نہیں کر سکتی، یعنی لڑائی جھگڑے کے وقت میں اپنی بات بیان نہیں کر سکتی۔ وَجَعَلُوا الْمَلَائِكَةَ الَّذِينَ هُمْ عِبَادُ الرَّحْمَنِ إِنَاثًا، اور کیا انہوں نے ٹھہرا لیا ہے فرشتوں کو جو خداوند رحمان کے بندے ہیں عورتیں، یعنی فرشتوں کو عورتیں ٹھہرا دیا جو کہ اصل میں اللہ کے بندے ہیں۔ الشہید خلقہم، کیا وہ موجود تھے ان کی پیدائش کے وقت میں کہ انہوں نے دیکھ لیا کہ فرشتے میل ہے کہ فیمیل ہے؟ کوئی بات نہیں۔ ستکتب شہادتہم ویسألون، بے شک لکھ لی جائے گی ان کی گواہی اور ان سے باز پرس ہوگی اس بارے میں جو یہ کرتے تھے۔ وَقَالُوا لَوْ شَاءَ الرَّحْمَنُ مَا عَبَدْنَاهُمْ، اور کفار کہتے ہیں کہ اگر چاہتا خداوند رحمان تو ہم ان کو نہ پوچھتے۔ مَا لَهُمْ بِذَلِكَ مِنْ عِلْمٍ اِنْ هُمْ إِلَّا يَخْرُصُونَ، انہیں اس حقیقت کا کوئی علم ہی نہیں، وہ تو محض قیاس آرائیاں کر رہے ہیں۔ آگے کچھ اور دلائل ہیں، ہم تھوڑی سی بات کریں گے۔ آوَمَنْ يُنَشَّ فِي الْحِلْيَتِ اور فِي الْحِسَامِ غَيْرُ مُبِينَ، یہ آیت ہے جس کو پڑھ کے کچھ لوگ تو بہت ہی ناراض ہو جاتے ہیں اللہ تعالیٰ پہ، اور کچھ لوگ کچھ اور ہی رنگ میں عورت کو پیچھے کرتے ہیں، لفظوں کو سمجھ لیتے ہیں۔ یونشو کا لفظ نشو سے ہے، نشو و نما کا لفظ اردو میں ہم بولتے ہیں نا، یہ وہی لفظ ہے، تربیت اور نشو و نما پانا۔ اور حلیہ زیورات کو کہتے ہیں، حلیجی من حلیجن کا لفظ بھی قرآن پاک میں کہیں آتا ہے، حلیہ زیور کو کہتے ہیں۔ اب یہاں عورت کی دو صفات بیان کی گئیں، نمبر ایک کہ وہ زیور پہنتی ہے، اور دوسری بات ہے کہ لڑائی جھگڑے میں اپنی بات بیان نہیں کر سکتی۔ بس لوگ اس آیت کو عورتوں کے خلاف لیتے ہیں کہ دیکھو اللہ نے عورتوں کی بے عزتی کر دی، کہ دیکھو زیورات پہن کے پھرتی رہتی ہیں اور لڑائی جھگڑے کا موقع ہے تو ان کو اپنی بات ہی نہیں کہنی آتی۔ حالانکہ غور کر کے دیکھیے، پہلے ہم اسی کو سوچ لیتے ہیں کہ یہ اللہ کا ہی کلام ہے، کیونکہ اس آیت کی دو طرح سے تفسیر ہوتی ہے۔ بعض کہتے ہیں کہ یہ ان لوگوں کا جملہ ہے جو عورت کو بوجھ سمجھتے ہیں، جو بیٹی کی پیدائش پہ ناراض ہو جاتے ہیں، بیٹیوں کو بوجھ سمجھتے ہیں، وہ کہتے ہیں ہاں ہمیں ایسی لڑکی نہیں چاہیے جو زیور پہننے اور لڑائی کے وقت میں بات نہ کرے۔ اور اس کے پیچھے آپ کو عرب سوچ دکھے گی۔ یہ نوٹ کر لیجئے گا بات کہ عرب لوگ مردوں کی دو خوبیوں کو بہت ہائی لائٹ کرتے تھے، جیسے ہر دور کے مردوں کی خوبیاں ہوتی ہیں نا، مردوں کی دو خوبیاں تھیں ان کے نظر میں جو مرد کو مرد بناتی تھی۔ پہلی کیا تھی کہ جنگ میں مرد لڑتے ہیں، بہادری کے جوہر دکھائیں۔ جو بہادر ہوتا تھا نا اس کی بہت عزت کرتے تھے، جنگ جو جھگڑالو بہت اس کی قدر کرتے تھے۔ اور دوسرا زبان آور ہو، شولہ بیان خطیب، خوب باتیں کرے۔ اس وجہ سے بیٹیوں کو ناپسند کرتے تھے کہ میدان جنگ میں جا کے یہ لڑ نہیں سکتی، خون دکھیں گی کسی کا تو بے ہوش ہو جائیں گی، اور جب کبھی لڑائی جھگڑے کی بات آتی ہے تو یہ عورتیں تو رو رو کے آنسوؤں سے ہچکیاں باندھ لیتی ہیں، یہ تو اپنی بات ہی نہیں بیان کرتی۔ یہ تو ان کا قول تھا، لیکن اللہ تعالیٰ کی طرف اگر آپ دیکھیں تو یہ دو لفظ جو عورت کے لیے بولے، یہ عورت کی بے عزتی نہیں ہو رہی، عورت کی شان بیان کی جا رہی ہے۔ کیسے؟ پہلی بات زیورات پہننے کو دیکھ لیجئے، عورت زیور پہنتی ہے، زیور خوبصورت ہوتے، اٹریکشن ہوتی ہے اس میں، نرماہٹ کا احساس ہوتا ہے۔ آپ کچھ نہ پہنے اور آپ کچھ پہنے، آپ کے فیلنگس بدلتی ہیں۔ عورت کی ڈیلیکیسی بتائی گئی کہ عورت کوئی ایک مرد نہیں ہے۔ آج کے دور میں جہاں بچی بچے کی پرورش کا ترتیب بدل گئی نا، लड़कियां लड़के बना के पाली जा रही हैं, वही कपड़े वो पहनती हैं, वही खिलौने लड़कियों के भी हैं अब जो लड़कों के होते हैं। यहाँ अब ये भी सोच उठते जा रही है कि जी हम तो जेवर को पसंद नहीं करते, वी डोंट लाइक। बड़ा एक मॉडर्न होने का आज का रिवाज है कि हम नहीं जेवर पहनते, ना पहने, लेकिन ये खूबी नहीं है। औरत दिखाने के लिए नहीं पहनती, अपने औरतपन को जाहिर करने के लिए, अपने शौहर को खुश करने के लिए और अपने दिल में जज्बात को लाने के लिए पहनती है। आप आजमा के देख लें, बड़े लोग जो होते थे ना, वो क्यों लोगों को चीज़ों से पहचान लेते थे? वो उस वक्त उनके पास कोई इतनी इंटेलेक्ट नहीं थी, वो छोटी छोटी चीज़ों से पहचानते थे। उसमें एक छोटी सी बात आपको बताती हूँ कि जो औरत अच्छा पहनती है, ओढ़ती है, जेवरात की शौकीन होती है, वो अपने शौहर को बहुत खुश रखती है। उसके अंदर इंटीमेसी होती है, जज्बातियत होते हैं, वो रोमांटिक होती है, उसको अपना शौहर एक किस्म का उसको वो एंटरटेन करना चाहती है। इसके बरक्स जो औरतें जेवरात, कपड़े, फैंसी क्लोदिंग इससे दूर है ना, वो मर्द के लिए एक मर्द ही हैं। अब आप देखें, मर्द के मुकाबले में एक मर्द हो क्या हुसन है, लोहे के मुकाबले में लोहा। फितरत का असूल है, एक नरम चीज़ है तो एक सख्त चीज़ है। कुदरत ने औरत को डेलीकेट रखा है। औरत का जेवर पहनना, उसका सजना संवरना, अगर उसके शौहर के लिए तो वो भी इबादत कर दी गई। एक मौके पे नबी सल्लम के मुंह बोले बेटे हज़रत जैद के बेटे उसामा गिर गए तो रोने लगे, तो अल्लाह के नबी सल्लम उनके लाड कर रहे हैं, उसामा अगर लड़की होता हम इसको अच्छे कपड़े पहनाते, उसामा अगर लड़की होता हम इसको जेवर पहनाते। कोई बुरी बात नहीं है, अच्छी बात बताई जा रही। ये तो अच्छी औरतें होती हैं कि जो अपने पहनने ओढ़ने का ख्याल रखती हैं, शोहरों के आने से पहले अपने आप को साफ सुथरा रखती हैं ताकि उनको देख के खुशी हो। देखिए, कोई मर्द जेवर पसंद करे ना करे, ये बात लिख लें, जेवर पहनी हुई बीवी को वो पसंद करेगा। ये बड़ी अंदर की बात है, अगर आपको समझ आ जाए तो आ जाए। कई मर्द, कई लड़के, खासतौर पे वेस्टर्न माहौल में पहनने वाले, पलने वाले, वो नहीं पसंद करते कि ये क्या कील नाक में पहनना होगा, ये लोहा, ये गोल्ड, ये क्या होता है, ये तो पत्थर है, ये तो कुछ खाने को भी नहीं देता। लेकिन जब बीवी पहनेगी तो उनको अच्छी लगेगी, फितरी बात है। तो लिहाजा पहली चीज़, जेवर का पहना जाना औरत के लिए कोई बुरी चीज़ नहीं है और इसका एहतमाम मिलता है। दूसरी चीज़ रहेगी, वहुवा फिल खिसाम गैर मुबीन, कि औरत झगड़े के वक्त में बस अपनी बात नहीं बयान करती। वजह क्या भला, आंसू ही नहीं रुकते। अल्लाह ताला ने मर्द में इंटेलेक्ट रखा है, मर्द के अंदर दलील बहुत है, इसलिए चर्ब जुबान होते हैं ना, बोलते ही रहते हैं, आगे से जवाब देते हैं। औरत के अंदर जज्बात गालिब है। आप इमेजिन करें, कभी भी कोई लड़ाई हो ना, आप तस्वुर में ला सकते हैं कि लड़ाई हुई और बाद में मर्द दूसरे कोने में जाके आंसू पोंछ रहे अपनी कमीज के पल्लू से करे, कभी तस्वुर में भी आता है? ये मर्द का ऐप दिखा जाएगा कि वो बीवी भी गई, तुम क्या बात बात पर रो रहे हो। बल्कि कभी को मर्द को रोता देखे तो हाथ को पड़ता है कि अल्लाह ये आज मर्द रो रहा है, अल्लाह खैर करे क्या हो गया। लेकिन औरत को देखे, जरा कोई उसको डांट के देखे, टसवे भाने शुरू कर देती है और रोते रोते वहुवा फिल खिसामी गैर मुबीन। क्या ये खूबी है कि खामी? इसकी जगह दूसरी बात लिख दी जाती, मसलन वहुवा फिल खिसामी मुबीन, खूब चर्ब जुबान होती है, एक बात में मर्द को चार बातें सुनाती है, ये खूबी थी। ये तो शुक्र है अल्लाह ने औरत की खूबी बयान की कि नहीं नहीं ये बस ऐसे मौके में रो धो ही पड़ती है, जुबान चलाने की बजाय ये रो लेती है, थोड़ा सा जज्बात पे आ जाती है, फिर ठीक हो जाती है, मन जाती है। और औरत के आंसू बाज़ दफ़ा वो काम करवा लेते हैं जो औरत की जुबान नहीं कराती। जुबान खुलती है तो घर टूटता है, आँख खुलती है तो घर बचता है। बड़े बड़े मजबूत मर्द जो होते हैं ना, वो औरत के आंसू नहीं बर्दाश्त कर सकते, चाहे वो माँ के आंसू हों, चाहे वो बीवी के आंसू हों, और बेटी के तो कोई बर्दाश्त ही नहीं कर सकता। कई तो बेटियों के आंसुओं की वजह से दिल को रोग लगा लेते हैं। मर्द की कमजोरी औरत का आंसू है। कभी भी कुछ मनवाना है ना, कुछ ना कहें, बैठ कर रोना शुरू कर दें, आप देखें वो बह जाएगा आपके आंसुओं के तूफान में। शर्त के साथ जुबान ना खोले, जब रोते हुए जुबान खोलते हैं फिर औरत लगती बड़ी बुरी है, वो फिर वो कहता है या रो लो तो या बोल लो, ये दो काम इकट्ठे नहीं हो सकते। तो अल्लाह ताला कह रहे हैं, देखो इतनी नाजुक औरत, इतनी नरम, इतनी डेलिकेट औरत है, तो तुम उसके मामले में कैसी बातें करते हो? तुम अल्लाह से डरो, तुम ऐसी बातें कर करा के उसको दबाते क्यों? यहाँ से एक और बड़ा प्यारा नुक्ता निकलता है कि औरत तो फिल हिसाम गैर मुबीन है, लेकिन उसका रब गैर मुबीन नहीं है। जो औरतें अपना आप नहीं मनवा पाती, जो औरतें अपने जज्बात में इतना बह जाती हैं, उनको सिर्फ आंसुओं से ही बस अपनी बात कहनी आती है, तो उनका रब बताएगा, तुम मत उनके ऊपर जुल्म करो, मत किसी के आंसू लो, मत किसी की आहें लो। ये औरतें, ये बच्चियाँ किसी के दिल का टुकड़ा है, बाज़ औरतें भी औरतों को बड़ा रुलाती हैं, बड़ी औरतें छोटी औरतों को रुलाती हैं, यानी सासे बहुओं को रुलाती हैं, और बाज़ छोटी औरतें बड़ों को रुलाती हैं। कहा कि मत किसी के आंसू लेना, इसलिए कि जब इंसान किसी के आंसू ले जाता है तो उसके बाद तो हकीकत में वो उसके लिए किसी वक़्त हो सकता है वो जुल्म की वजह से या मज़लूमियत का एक आंसू होगा तो अल्लाह का अर्श हिल जाएगा। तो बहरहाल यहाँ औरत की खूबी बयान की, ना कि खामी, और अल्लाह ताला की ज़ात पे प्यार आता है कि उसने कैसे प्यारे प्यारे जज्बात को बयान किया। इसीलिए एक गैर मुस्लिम मुस्तशरिक बोलते हैं उनको, गैर मुस्लिम ही होते हैं ऑफकोर्स। एक मुस्तशरिक कहता है कि अगर मुझे इसका यकीन ना होता कि ये कुरान मोहम्मद ने लिखा है सल्लल्लाहु अलैहि वसल्लम, क्योंकि उनका ये अकीदा है, तो मैं कहता कि इस कुरान की राइटर एक औरत है। इतना औरत को इतना डिफेंड किया गया, लेकिन औरतें आज इस किताब को सुन के रोने लग जाती हैं, परेशान हो जाती हैं, बात कर लेती हैं। कहा छोड़ो इनको, ये बनाते हैं फरिश्तों को जो इबादुर रहमान है इनासन, ये तो रहमान के बंदे हैं, ये औरतें बनाते हैं। अशहीदु खल्का हूँ, क्या ये उस वक़्त उनकी तख्लीक पे मौजूद थे? अच्छा, सतुक तबु शहादत हूँ, उनकी गवाही लिखी जाएगी। वयुस सलून, और वो पूछे जाएंगे। अच्छा, आप कहते हैं कि मक्का वाले फरिश्तों को अल्लाह की बेटियाँ या अल्लाह की बातें करते थे, आज के दौर का फैशन कह लें या नज़रिया क्या है कि गॉड खुद भी औरत है? एक बाइबल ऐसी मौजूद है, बाइबल के कई डिफरेंट नुस्खे हैं, एक बाइबल ऐसी है कि जिसमें जहाँ लफ्ज़ गॉड आता है उसके साथ ही नहीं शी लिखते हैं वो। आज भी आप हिंदू धर्म को देखें, जो चमकते दमकते बुत हैं वो औरतों के, बुत भी औरतों के ही होते हैं। कोई हनुमान शनुमान कोई ऐसा बुत दिखेगा जो ज़रा मर्द की शक्ल का होगा? अमूमन बुत या देवियाँ उनकी बड़ी खूबसूरत होती हैं। अल्लाह ताला कहते हैं कल सब पता चल जाएगा। वकालु लौ शा रहमान मा अबदनाहुम, सारा कुछ कर करा के फिर देखिए कि बात किस पर डालते हैं, अल्लाह पे। कुफार कहते हैं अगर चाहता रहमान हम ना इनको पूछते, क्योंकि अल्लाह के हुक्म से सब कुछ होता है, तो हम तो अल्लाह के हुक्म से ही पूछ रहे हैं। आज भी लोग ये कहते हैं, गुनाह करते हैं और कहते हैं अल्लाह हमें रोक लेता, हम ये नाफरमानी करते हैं अल्लाह ताला रोक लेता। जब भी इनको रोका जाता था कि देखो फरिश्तों की इबादत ना करो, वो तो अल्लाह की मखलूक हैं, उसके बंदे हैं, ये बड़ी नामुनासिब बात है कि खालिक को छोड़कर मखलूक की बंदगी की जाए, तो कहते थे देखो हम इतने अरसे से ऐसा करते आ रहे हैं, अगर अल्लाह को ये नापसंद होता तो क्या वो हमें रोक ना लेता आज तक? गुनाहों पर जब बंदा सेर होता है ना, या गुनाहों पर जरी होता है, तो इसी तरह की बातें होती हैं। अल्लाह ताला कहते हैं अल्लाह ने मोहलत दी हुई है, तुम दुनिया में कोई भी गुनाह करते हो, कोई भी गलत काम करते हो, तो उसके बाद तुम अपने आप को ये कहकर कैसे मुतमईन कर लेते हो कि अल्लाह ताला ने आपके लिए इसको आसान कर दिया? फिर तो हर कत्ल ना उस वेला अल्लाह के दामन पे जा रहा है, हर जिना डकैती गद्दारी और महफिलें जो गंदी जाती है सारी अल्लाह के नाम पर डाल दी, क्योंकि अल्लाह चाहे रोक लेता नहीं रोका तो इसका तो ये ठीक है। तो ये किसी के भटकने की आखिरी हद होती है कि वो अपने भटकने का ज़िम्मेदार अल्लाह ताला को डाल देते हैं। कमाल लहुम बिज़ालिका मिन इल्मिन, इनका कोई इस पे इल्म ही नहीं है। इन्हुम इल्ला यखरुसून, ये तो महज क्या सराइयाँ कर रहे हैं, अखड़ हैं ये, जाहिल हैं ये, उजड़ हैं, इल्म और फहम की हवा इनको नहीं लगी, अपनी क्या सराइयों को इन्होंने दीन बना लिया। आज भी ऐसी बातें कर कर के ये खुश होते हैं कि कोई बात नहीं, अल्लाह ताला ने इस चीज़ को वेरीफाई किया। अब यहाँ थोड़ी सी बात चूँकि आई है अकीदे की कि अच्छा हम करते हैं गुनाह, तो थोड़ा सा एक मिसाल के साथ समझाती हूँ। एक जुमला नोट कीजिएगा, अल्लाह ताला कौन है? खालिक आमाल, खालिक आमाल को पैदा करने वाला। आप इमेजिनेशन में लाइए, ये दुनिया एक सुपर मार्केट है, आप जब जाते हैं तो वहाँ डिफरेंट प्रोडक्ट पड़े होते हैं ना, मुख्तलिफ बॉक्सेज हैं, मुख्तलिफ डिब्बे पड़े हुए हैं। आप इमेजिनेशन में लाएं, वहाँ एक कुफर का बॉक्स पड़ा हुआ है, एक इस्लाम का, एक जिना का, एक नमाज का, एक रोज़े का, एक शराब का, ये दुनिया पूरा एक स्टोर है, सुपर स्टोर, सारी चीज़ें पड़ी हुई हैं। अल्लाह ने इन सब चीज़ों को तख्लीक किया, वो खालिक है। इंसान कौन है? कासिब, काब से कसबा, कासिब कहते हैं कमाने वाले को, इंसान कासिब आमाल है। अल्लाह ताला खालिक आमाल है, इंसान कासिब आमाल है। कैसे? अल्लाह ताला ने एक स्टोर सजा दिया दुनिया में, अब दुनिया में इंसान को भेजा, इंसान इस दुनिया के सुपर स्टोर पे आया। हम सुपर स्टोर में जाते हैं तो कुछ लेके जाते हैं ना साथ, कभी कार्ड से, कभी चेक से, कभी पैसों से, कभी किसी तरह से पैसे देते हैं, चीज़ ले आते हैं। इंसान को अल्लाह ताला ने कुछ नेमतें दी, पैसा दिया, वक्त दिया, सलाहियतें दी, ये सारा कैश एंड क्रॉप की सूरत में या किसी भी डिफरेंट शॉप में दिया, अब हम इंसान इस दुनिया के बाज़ार में आते हैं। कोई इन चीज़ों से कुफर ख़रीद रहा है, कोई इन चीज़ों से इस्लाम ख़रीद रहा है, कोई ज़िना ख़रीद रहा है, कोई शराब ख़रीद रहा है, कोई जमजम ख़रीद रहा है। हम सब अपनी लाइफ की, ज़िंदगी की जो कॉट है ना, शॉपिंग कॉट होती है जो, उसमें ये बॉक्सेस रखते जा रहे हैं। ये सारी कॉट आएगी एंड पे कहाँ, चेकआउट पे आती है ना, चेक इन चेकआउट होता है। वहाँ जाके क्या होता है, बड़े बड़े काउंटर्स बने होते हैं, उसमें चीज़ें आप पहले जाके अपनी रखते हैं, फिर वो एक एक स्कैन करते हैं, स्कैन कर कर के दूसरी तरफ होते हैं, तो कोई दूसरा आदमी वो लिफाफों में डाल डाल के रखता है और एंड पे आपको कहते हैं पे करें। फिर आप जब वो पे करते हैं, उसके बाद क्या होता है, एंड पे वो क्या पकड़ाते हैं आपके हाथ में, एक लंबी स्लिप, उस पर क्या लिखा होता है, एक एक चीज़ की डिटेल, कितनी ली, कितने की थी, इसने कितने की ली, कैसे पे किया, कोई कूपन था तो वो लगा, और एंड पे वो लिस्ट आपके पास है। यही होगा कल क़यामत के दिन। आज हम सारे अपनी सलाहियतों, अपने माल, अपने वक्त, अपनी ज़िंदगी, अपनी जवानियों से दुनिया के इस शॉपिंग मॉल में आए हुए चीज़ें ख़रीद रहे हैं। कोई इस्लाम ख़रीद रहा है, कोई कुफर ख़रीद रहा है, कोई अच्छी ख़रीद रहा है, कोई बुरी। कल क़यामत के दिन ज़िंदगी भर की शॉपिंग बदल जाएगी हमारे आमाल नामे में। आमाल नामा क्या है, लिखें, शॉपिंग कार्ट है हमारी, आज हम अपनी मर्ज़ी से ले रहे हैं। वहाँ आइटम वाइज लिखा होगा, कितना वक्त किस पे लगाया, कितना माल किस पे लगाया, कितना लगा सकते थे, कितना नहीं लगाया। क़यामत के दिन यही हम सब के साथ होगा, अपने आमाल नामों की कार्ट खड़ी करके देख रहे होंगे और रो रहे होंगे। कुछ तो रोएंगे, वजूहुन अलैहा गबरा तरहकुहा कतरा, रोएंगे गुबार लगे में। कोई आया था डराने वाला, कोई आया था मना कर रहा था, मत ऐश करो, मत अपनी ज़िंदगी को आग लगाओ, मत अपने माल को आग लगाओ, लेकिन कुछ ऐसे होंगे जिनके चेहरे चमक रहे होंगे, वजूहुन यौम इज़ेन दाहिका, कुछ चेहरे मुस्कुराते हुए, कहीं मुस्फिरा, कहीं नाजिरा, कहीं नादिरा। अल्लाह ताला कहते हैं इस दुनिया की कॉट से तुम जो लेके जाओगे कल वही मिलेगा। खुद से पूछें, मैंने अपनी कॉट में क्या डाला है। यकीन करें, स्टोर के अंदर फिरते फिरते पूरे चांसेस मौजूद होते हैं आपके पास, जो हराम चीज़ें, मकरूह चीज़ें, नाफरमानी की चीज़ें, कुछ तो सिर्फ सांपों के डब्बे ख़रीद के रख रहे हैं कॉट में, निकालिए, फेंकिए, देखिए कैसा खूबसूरत सांस आता है आपको। तो जिसको अच्छी शॉपिंग करने आ गया, वो एक अच्छी खूबसूरत ट्रेडिंग करके इस दुनिया से जाएगा। वही वक्त, वही माल जो अल्लाह के रास्ते में लगना था, उसको नफ्स के रास्ते में, शैतान के रास्ते में लगा के नुकसान करेगा। तो फिर सोचें कि उसका क्या हाल होगा। अमूमन लोग जो अपनी कॉट में ख़राब चीज़ें डालते हैं, उसकी वजह क्या होती है, किताब से दूरी। इसीलिए काम आते ही ना हम किताब मिन कबली ही फहम भी ही मुस्तमसिकून, क्या हमने दी है इनको कोई किताब इससे पहले, बस वो से मजबूती से पकड़े हुए, यानी कोई किताब ऐसी नाजिल हुई जिसमें शिर्क की इजाज़त थी, लफ गंदी चीज़ें जो हैं उसको तुम पेश करो, कोई ऐसी थी तो ला के दिखा दो। कोई किताब नहीं बल्कि एक ही किताब है इनकी, बल कालू इन न वजद ना आबा अना अला उम्मतिम, कहते हैं हमने अपने बाप दादा को इसी तरीके पे पाया, लिहाजा व इन अला आसारी है मुख्तदून, हम तो उन्हीं के नक्शे कदम पे चल रहे हैं। तो लिहाजा गुमराही की बड़ी वजह बाप दादा परस्ती, तासुब परस्ती, गिरोह परस्ती, जमात परस्ती, जो माहौल बचपन से देखा उसी पे चलते गए। तो बहुत सोच की बात है कि अपने आमाल नामों को ठीक किया जाए।